This audio is brought to you by MuslimCentral.com.
Assalamu alaikum wa rahmatullahi wa barakatuh. Qadar Allah ya Rabbi, Facebook live chal gaya hai. Ab jo Zoom pe chale gaye hain, ek minute mujhe dein ki main unko bata sakun. وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. مجھے تھوڑا سا ٹائم دیجیے, میں جن کو میں نے زون پہ بھیج دیا ان کو میں واپس بلا لوں. یا یہ زوم اور یہ ساتھ ساتھ چل جائے گا, سوری میں بالکل ٹیک سیوی نہیں ہوں. یہ زوم اور یہ ساتھ ساتھ چل جائے گا ایف بی لائف؟ بچوں آپ میں سے کوئی مجھے بتا سکو. زوم اور ایف بی لائف اکٹھے چل جائے گا. چلیں ایک منٹ میں اس کو چلا دیتی ہوں اکٹھے. جو زوم پہ مجھے سن رہے ہیں, اگر آپ چاہیں تو آپ زوم پہ رہ سکتے ہیں, ادروائز فیس بک لائف چل رہا ہے. اگر آپ جو زوم پہ لوگ ہیں ان سے میری گزارش یہ ہے کہ آپ اپنے کیمرہ اور اپنے مائک آف کر دیں. اگر آپ کو میری آواز آ رہی ہے تو دونوں جگہ ساتھ چلا لیتے ہیں. ایک منٹ مجھے دیکھنا. جی زوم والوں کو اسکرین نظر آ رہی ہے؟ ٹھیک ہے, آپ لوگوں کی چیٹ میں اب نہیں پڑھ سکوں گی, کیونکہ جو لوگ مجھے فیس بک لائف پہ جوائن کرنا چاہیں وہ وہاں جوائن کر لیں, وہاں پہ بس اسکرین نہیں ہوگی. باقی میں یہ فیس بک لائف والوں کی طرف آ جاتی ہوں. ٹھیک ہے, ابھی تک جو ہم نے ڈسکس کیا تھا, آپ لوگوں کے پاس اگر وہ فولڈر نہیں ہے جو ہم فالو کر رہے ہیں تو آپ میری پروفائل پہ جا کے وہ فولڈر لے سکتے ہیں اور اس میں سے دیکھ سکتے ہیں کہ ہم آج کے پیٹرن کیا فالو کر رہے ہیں. تو تین چار چیزیں ہم ڈسکس کر رہے تھے. پہلا یہ کہ ہم نے دعا کی اہمیت پہ بات کی, دوسرا ہم نے تھوڑی سی لیلۃ القدر کی اہمیت پہ بات کی, تیسری بات ہم نے یہ کی کہ انبیاء کی جو دعائیں تھیں وہ ہماری زندگی سے ریلیٹ کرتی ہیں یا نہیں کرتی ہیں. زوم پہ جو ہے وہ صرف 100 لوگ آ سکتے ہیں, تو اگر کوئی زوم پہ میری آواز سن رہے ہیں پلیز چیٹ باکس میں لکھ دیں کہ جو پیچھے رہ جاتے ہیں وہ فیس بک لائیو جوائن کر لیں, کیونکہ وہاں پہ میرے خیال سے کیپیسٹی پوری ہو گئی ہے. یہ تیسرا پارٹ ہم نے ڈسکس کیا تھا کہ انبیاء کی دعاؤں کا ہم سے کیا تعلق ہے, اور اس کا آخری پورشن رہ گیا تھا. ہم نے تقریباً ساری میجر دعائیں جو انبیاء کی قرآن میں آتی ہیں وہ ہم نے ڈسکس کر لی تھیں, اور لاسٹ جو دعا رسول اللہ صلی اللہ علیہ وسلم کی دعا, یہ ہم ڈسکس کریں گے اور اس کے بعد ہم پلاننگ پارٹ پہ آ جائیں گے. رسول اللہ صلی اللہ علیہ وسلم کی دعاؤں کی بہت ساری مثالیں, بہت خوبصورت دعائیں. شاید ہی زندگی کا کوئی ایسا پہلو ہے جو رسول اللہ صلی اللہ علیہ وسلم نے انٹچ رکھا ہوگا جب دعا کی بات آتی ہے. لیکن جو میری فیوریٹ ہے, اور کیوں وہ فیوریٹ ہے, میں اس کو یہاں پہ آپ کے ساتھ شیئر کرنا چاہوں گی. رسول اللہ صلی اللہ علیہ وسلم جب بدر میں اپنے صحابہ کرام کو لے کے گئے, تو صحابہ کرام تقریباً 3 گنا کم تھے اپنی اپوزٹ جو ان کی مد مقابل تھے. وہاں پہ رسول اللہ صلی اللہ علیہ وسلم نے جا کے خوبصورت سی دعا کی, جس کا ترجمہ اور کچھ ایسا ہے کہ اللہ تعالیٰ کا بے شمار کری, کہ انہوں نے کہا کہ اللہ تعالیٰ کہ اگر یہ مٹھی بھر بھی مسلمان آج رہ گئے یا آج ان کو کچھ ہو گیا تو اسے زمین پہ تیرا نام لینے والا کون ہوگا. اور رسول اللہ صلی اللہ علیہ وسلم نے اتنی دعا کی, اتنی دعا کی کہ ایونچولی جو ہے ابو بکر صدیق کو آ کے کہنا پڑا کہ یا رسول اللہ حسبک حسبک, کہ ان شاء اللہ اللہ آپ کی دعا سنے گا, اللہ تعالیٰ آپ کو کافی ہوگا. تو اس میں سب سے خوبصورت بات جو یہ تھی کہ انٹینشن آپ چیک کریں, لڑنے آئے تھے لیکن لڑنے کس کے لیے آئے تھے؟ اللہ تعالیٰ کے لیے لڑنے آئے تھے. دوسرا یہ کہ ہم جب اپنی دعاؤں میں اللہ تعالیٰ کو شامل کر لیتے ہیں نا تو دعائیں زیادہ پاورفل بن جاتی ہیں. تو اسی لیے رسول اللہ صلی اللہ علیہ وسلم نے جب دعا مانگی تو اللہ تعالیٰ کو شامل کیا اس دعا میں. اب آپ دیکھیے ہم اپنی دعا میں اللہ تعالیٰ کو کیسے شامل کر سکتے ہیں. اچھا, پہلے میں اس کا ایک اسپیکٹ یہ کلیئر کر دوں کہ کچھ چیزیں ہوتی ہیں جو اسباب ہوتی ہیں, اور کچھ چیزوں پہ جو ہے وہ اسباب کا سہارا لینے کے لیے انکریج کیا گیا ہے ہمیں. جیسے مشہور حدیث ہے کہ ایک رسول اللہ صلی اللہ علیہ وسلم کے پاس ایک بندہ آیا اور اس نے کہا کہ میں اپنی اونٹنی کو باندھوں یا اللہ پہ توکل کروں. تو رسول اللہ صلی اللہ علیہ وسلم نے کہا کہ ایک الحا توکل, کہ پہلے باندھو پھر تم توکل کرنا. تو اونٹنی کو باندھنا ضروری ہے, یعنی کہ اسباب لینے ضروری ہیں, لیکن ہمیں اپنا ٹرسٹ اور اپنا بلیف اور اپنا توکل اسباب پہ نہیں رکھنا. تو یہ بڑی فائن سی, بڑی باریک سی ڈیفرینسیشن ہے. مثال کے طور پہ اگر آپ بیمار ہوئے ہیں تو ہاں آپ کلونجی کھائیں گے, آپ شہد کھائیں گے, لیکن ٹرسٹ آپ نے اس بات پہ کرنا ہے, یقین آپ نے اس بات پہ رکھنا ہے کہ اس میں شفا بھی اللہ ہی دے گا. یعنی کہ کلونجی یا ہنی یا یہ ساری چیزیں مجھے شفا دینے والا اللہ ہی ہے. تو یہ بڑی چیزیں باریک ہیں جس کا ہمیں خیال رکھنا ہے. دوسری چیز یہ کہ دیکھیے اللہ تعالیٰ نے یا ہمارے دین نے اسباب لینے کے لیے ہمیں انکریج کیا ہے. کبھی یہ نہیں کہا کہ تم اسباب نہ لو اور پھر صرف اللہ پہ جو ہے اپنا ٹرسٹ رکھو. بدر میں بھی اگر رسول اللہ صلی اللہ علیہ وسلم جا رہے تھے یا جن جنگوں میں گئے رسول اللہ صلی اللہ علیہ وسلم یا صحابہ کرام, تو اللہ تعالیٰ نے کہا کہ اپنے گھوڑے تیار رکھو, اپنی تیاری پوری رکھو, لیکن پھر توکل کی بات آ گئی کہ وہ اللہ پہ کرو, ٹرسٹ اپنا اللہ تعالیٰ پہ رکھو. تو یہاں پہ جو چیز ہے کہ ہم اسباب ضرور لیں گے لیکن کیا ہے, دعا اللہ سے کریں گے, اپنا ٹرسٹ اللہ پہ رکھیں گے. ٹھیک ہے, تو رسول اللہ صلی اللہ علیہ وسلم کی دعا سے مجھے ایک بڑی انسپریشن یہ ملتی ہے کہ جب میں اپنی دعائیں کرتی ہوں تو کوشش یہ کرتی ہوں کہ اس میں اللہ تعالیٰ شامل ہوں. کہ اگر مثال کے طور پہ آنے والے سال میں آپ کو ایک گھر چاہیے تو آپ اپنی دعا کو کچھ اللہ تعالیٰ کے لیے بھی, ایک حصہ اللہ تعالیٰ کے لیے بھی رکھ سکتے ہیں. آپ کہہ سکتے ہیں کہ اللہ تعالیٰ مجھے گھر دے تاکہ میں اس گھر میں آپ کا نظام قائم کروں, میں اس گھر میں آپ کی نافرمانی والے کام نہ کروں, میں ایک گھر میں یا مجھے زمین کا ایک ٹکڑا اس لیے چاہیے کہ میں آپ کا نظام قائم کروں, یا اللہ تعالیٰ مجھے کاروبار دیں, کاروبار میں برکت دیں, سو دیٹ کہ میں اس کا 5% 10% آپ کے بندوں کو دے دوں. میرے پاس تو نوکری بھی نہیں, آپ نوکری دے دیں, میں وعدہ کرتا ہوں 5% آپ کے بندوں کا. اٹس ناٹ دیٹ کہ ہم یو نو یو اسکریچ مائی بیک آئی اسکریچ یور بیک, ایسی بات نہیں ہے, لیکن بس دعا میں اللہ تعالیٰ کے بندوں کا حصہ, یعنی کہ دعا میں کچھ نہ کچھ اللہ تعالیٰ کی شمولیت. آئی ہوپ آئی ایم گیٹنگ دا پوائنٹ اکراس. تو بہت سارے لوگ بے اولاد ہوتے ہیں, تو آپ کچھ ایسا مانگ سکتے ہیں کہ اللہ تعالیٰ اولاد دی تاکہ میں اس کو, جیسے مریم علیہ السلام کی والدہ نے دعا کی تھی کہ اللہ تعالیٰ اولاد دے, میں ان کو آپ کے دین کے لیے تیار کروں گا, میں انشاءاللہ اس کو آپ کا دین پھیلانے, پڑھنے پڑھانے اور پھیلانے والا بناؤں گا. تو اس طرح سے جو ہے دعاؤں میں کچھ یہ آگے چلتے ہیں. اگر آپ کے پاس ہے نوٹس تو اس میں جو پریکٹیکل پارٹ ہے وہ آگے کافی, اس پہ گراؤنڈ میں نے زوم کی جو پہلی میٹنگ تھی اس میں سیٹ کر لیا تھا جب ہمارے پاس نہیں چل رہا تھا ہمارا فیس بک لائیو. تو آپ نوٹ سامنے رکھ لیجیے تو میں پڑھاؤں گی بھی اب نوٹ سے ہی. تو جو سمری ہے جو ہم نے انبیاء کی دعاؤں سے سیکھی, ایک تو یہ کہ اللہ تعالیٰ کو شامل کر لیں, دوسرا یہ کہ جب دعا مانگ رہے ہوں تو اپنے ریسورسز پہ نہ نظر رکھیں, آپ اللہ کی کبریائی پہ نظر رکھیں. ذکریہ علیہ السلام کی مثال لے لیں کہ انہوں نے اپنے ریسورسز پہ, اپنی ذات پہ, اپنی باڈی پہ اپنی ریلائنس نہیں کی, انہوں نے اللہ تعالیٰ پہ کی. یا جس طرح کے بھی آپ انبیاء کی اٹھا کے دیکھ لیں, انہوں نے ریسورسز پہ ریلائی نہیں کیا, انہوں نے اللہ تعالیٰ کے ریسورسز پہ ریلائی کیا, اپنے ریسورسز پہ ریلائی نہیں کیا. ٹھیک ہے, یہ جو پریکٹیکل پارٹ پہ آ گئے آپ اوپر دیکھیں میں لکھا ہوا ہے, اور یہ فروشی ڈائیگرام تھوڑی سی چیزوں میں ڈیوائیڈ ہے، آخرت ہے، دین ہے، ذاتی اصلاح ہے، فتن ہے. آپ اگر چاہیں تو ربنا آتنا فی الدنیا حسنہ کو اپنا اگزامپل بنا کے آپ پہلے دنیا کے لیے مانگ سکتے ہیں. یہ ذاتی چوائس ہے، میرا خیال ہے اس میں کوئی مطلب ایسی ذہن میں لفظ نہیں آ رہے، یعنی کہ کوئی اس میں کنٹروورشل بات نہیں ہے، اس کو کیسے ترجمہ کریں گے بھی فی الحال ذہن میں نہیں آ رہا. تو میں بل تو اسرون الحیات الدنیا، اس کو مد نظر رکھتے ہوئے میں پرسنلی آخرت کے لیے دعا مانگنا پریفر کرتی ہوں. آپ چاہیں تو دنیا کے لیے مانگ سکتے ہیں. اب دیکھیں آخرت میں سب سے پہلے آپ جو اس میں سب ڈویژن ہے اس میں آ جائیں کہ موت کے وقت کے فرشتے دیکھیں پلیز زوم میں، آئی تھنک آل آف یو آر گرون اپ پیپل سو آئی وڈنٹ ایکسپیکٹ یو ٹو اسکریبل آن مائی اسکرین. جو زوم میں اف اینی ون کین کلیئر دا اسکرین فار می جزاک اللہ خیر. تو آخرت موت کے فرشتے، یہ پہلی دعا کیوں لکھی؟ آپ اگین چاہیں تو آپ کچھ بھی کر سکتے ہیں. جسٹ گیو می اے مومنٹ، آئی ول ڈسیبل دا اسکرین. کلاس ہو رہی ہے بابا، سب دیکھیں گے آپ کو، سب دیکھیں گے آپ کو. اوکے سو موت کے وقت کے فرشتے، دیکھیے بہت سارے لوگ اس دنیا میں ایسے ہوتے ہیں کہ جب مر رہے ہوتے ہیں تو اس وقت کی ایک ڈفرینٹ قسم کی ہولناکی ہوتی ہے، اس وقت کا ایک ڈفرینٹ قسم کا ٹیرر ہوتا ہے، کیونکہ ہماری فرشتوں سے انٹریکشن اسی وقت ہوگی اور ایک تو چھوٹا سا حساب ہمیں اسی وقت پتہ چل جائے گا. کیونکہ دو کیٹیگری ہوتی ہے فرشتوں کی، ایک وہ فرشتے لینے آتے ہیں جو سختی والے ہوتے ہیں، یا ان لوگوں کو نکالنے، ان لوگوں کی روح نکالنے آتے ہیں جو اللہ تعالیٰ کے فرما بردار نہیں ہوتے ہیں. اور ایک دوسری کیٹیگری کے فرشتے ہوتے ہیں جو کہتے ہیں جی اللہ روپی کی رادیہ تمر دیا. تو یہ جو ٹرانزیشن ہے اس دنیا سے اگلی دنیا کی، میرے لیے سب سے زیادہ انٹیمیڈیٹنگ وہی ہے. کیوں؟ کیونکہ دیکھیں آپ اس ایک گھر چینج کرتے ہیں، آپ ایک ملک چینج کرتے ہیں، اور وہ اتنا مشکل ہوتا ہے، اس جگہ سے اٹیچمنٹ ہو جاتی ہے، یا سامان لے جانا لانا، یہ سب کچھ کتنا مشکل ہوتا ہے. تو آپ دیکھیں آپ ایک دنیا سے دوسری دنیا میں جب ٹرانزیشن کر رہے ہوں گے تو وہ کتنا مشکل ٹائم ہوگا. اور وہ فرشتوں کا جو ایک اس وقت دیدار ہے، یا فرشتوں سے جو انٹریکشن پہلا ہمارا ہوگا، وہ بھی کتنا زیادہ انٹیمیڈیٹنگ ہوگا. تو یہ دعا کہ اللہ تعالیٰ مرتے وقت کلمہ نصیب ہو آپ کا اور آپ کے نبی صلی اللہ علیہ وسلم کا نام منہ سے جاری ہو جائے. بہت لوگ ایسے ہوتے ہیں کہ ان کا نہیں کلمہ نہیں ادا ہو رہا ہوتا. تو یہ وہ وقت ہے جب آپ آج جوانی میں اپنی پوری اسٹرینتھ کے ساتھ جب ان چیزوں کے لیے دعا مانگیں گے تو کل کو آپ اس کا پھل اپنے سامنے دیکھیں گے. تو اللہ تعالیٰ موت کے وقت وہ فرشتے لینے آئے جو جو کہیں جی اللہ ربی کی رودیت مر دیا. آپ کے پاس جب آئیں تو آپ الیین کا فیصلہ فرما دیں. جب قبر میں واپس جائیں تو قبر روشن کشادہ ہو جائے، اور ممکن ہے کہ سارے سوالوں کے جواب آتے ہوں. قبر میں ڈر نہ لگے، قبر میں گھبراہٹ نہ ہو، قبر کے عذاب سے بچائیے. پھر قیامت کے دن کا ٹیرر اور ہولناکی جو اسپیشلی اینڈ کے پاروں میں بتائی گئی ہے، آپ سوچیں اس کو کبھی امیجن کر کے دیکھیں تو عجیب انسان کی حالت ہوتی ہے دل کی. تو قیامت کے دن کی اللہ تعالیٰ ہولناکی سے بچا لیں. حوض کوثر کا پانی نصیب فرمائیے. میزان میں نیکیاں زیادہ ہوں. اللہ عرش کے سائے تلے جگہ دیجیے. اللہ تعالیٰ سراج جو ہے وہ تیزی سے گزر جائیں، اور اللہ تعالیٰ وتھ فیملی جنت میں جائیں، اور اللہ تعالیٰ ان پیاروں کے ساتھ جنت میں جائیں جو ہمیں عزیز ہیں، جو ہمیں قریب ہیں. جنت میں آپ ہمیں انبیاء کا قرب نصیب کریں، رسول اللہ صلی اللہ علیہ وسلم کا قرب نصیب کریں. اور ایونچولی ایک مومن کے لیے کیا ایونچول سکسیس کیا ہے ایک مومن کے لیے؟ کہ اللہ آپ کا دیدار نصیب ہو. اٹس لائک ہر چیز وین یو میک دعا فار دس کہ اللہ تعالیٰ آپ کا دیدار نصیب ہو، ایسا لگتا ہے ایوری تھنگ کالز ان ٹو دا پلیس. کہ بس یہ تو اللہ کا دیدار نصیب ہو گیا تو اس کا مطلب ہے کہ آپ کے پیچھے کے سارے ایگزامس آپ نے صحیح سے پاس کر لیے. پھر آپ اپنے دین کے لیے دعا کر سکتے ہیں. دین میں کیا ہے کہ اللہ تعالیٰ کے قریب ہم کیسے آتے ہیں؟ سب سے پہلے تو ہم اسی وقت اللہ کے قریب آتے ہیں جب ہم اللہ کی فرائض کو پوری طرح سر انجام دے رہے ہیں. اس میں نماز، روزہ، حج، زکوٰۃ، یہ ساری چیزیں آ جاتی ہیں. تو عبادات میں کہ اللہ تعالیٰ میری نمازیں درست کر دیں. اگر نمازیں نہیں پڑھتے ہیں تو اللہ تعالیٰ میں پانچ وقت کی نمازیں پڑھوں. اگر پڑھتے ہیں تو اس کو نیکسٹ لیول پہ لے کے جائیں. ان سے کہ اللہ تعالیٰ میں اول وقت میں پڑھوں، میں پورے خشوع سے پڑھوں، میں نئی نئی صورتیں یاد کر کے پڑھوں. یعنی کہ جس لیول پہ بھی آپ کی عبادات ہیں، اٹ کین بی ٹیکن ٹو دا نیکسٹ لیول، اس میں بہتری آ سکتی ہے. پھر قرآن سے جڑنے کی دعا، کہ اللہ تعالیٰ قرآن پڑھنا پڑھانا عمل کرنا پھیلانا نصیب فرمائے, اس پہ تدبر تفکر, اس کی تفسیر, اس کی تجوید, اس کی ہر چیز پہ گہرائی میں سمجھنے کی توفیق عطا فرمائیے, حکمت دیجیے, تدبر دیجیے, اور پھر اللہ تعالیٰ سنتوں پہ عمل کرنے والا بنائیے. کیونکہ اللہ تعالیٰ کی محبت حاصل کرنے کا کیا طریقہ ہے کہ ہم سنتوں پہ عمل کریں, اور یہ بس نہیں کہ رینڈملی کہ اللہ تعالیٰ سنتوں پہ عمل کرنے کی توفیق, پھر اس کی گہرائی میں جائیے کہ کیا کیا ہے سنت ہے, کہ اللہ تعالیٰ میں باتھ روم جاؤں تو دعا پڑھوں, میں کھانا کھاؤں تو میں دعا پڑھوں, میں کپڑے چینج کروں تو میں دعا پڑھوں, میں کچھ کوئی بھی جو مصنون دعا ہے رات کو سونے سے پہلے ساری سنتیں پوری کر کے سوؤں, میٹیکیولسلی دعا کریں. پھر کہ اللہ تعالیٰ رسول اللہ صلی اللہ علیہ وسلم کیا کہتے تھے, تہجد میں کھڑے ہو کے اللہ کو مناتے تھے, اللہ تعالیٰ ہمیں توفیق دیتے کہ تہجد میں کھڑے ہو کے آپ کو منائیں, اللہ تعالیٰ صدقے کے لیے ہمارے ہاتھ کھول دے, اللہ تعالیٰ ہر اس سنت پہ عمل کرنے کی توفیق عطا فرما جس پہ رسول اللہ صلی اللہ علیہ وسلم نے عمل کیا. ذاتی اصلاح پہ آ جائیے, دیکھیے سیلف امپروومنٹ کے لیے ہم کتنی کتابیں پڑھتے ہیں, کتنے لیکچرز اٹینڈ کرتے ہیں, اور پھر وہ بیک ٹو اسکوئر ون ہو جاتے ہیں. تو اس میں بالکل لیکچرز اٹینڈ کریں, سارا کچھ کریں, ایٹ دا سیم ٹائم دعا جو ہے ایک انایویٹیبل چیز ہے, مطلب آپ اس کو اوائڈ نہیں کر سکتے, اور آپ یہ نہیں کہہ سکتے کہ میں سب کچھ کر سکتا ہوں دعا کے بغیر. تو ذاتی اصلاح کے لیے کہ اللہ میں صالح بن جاؤں, میں اخلاق میں اچھا ہو جاؤں, میرا اپنے گھر والوں سے, اپنے سسرال والوں سے, اپنے شوہر سے, اور اسپیشلی اپنے گھر والوں سے. دیکھیں ہماری کوشش اور ہمارا ٹارگیٹ یہ ہونا چاہیے کہ ہم اپنے گھر والوں کے فیوریٹ ہوں, کیونکہ باہر تو میں بہت اچھا پریٹینڈ کر سکتی ہوں آپ کے ساتھ, آپ میرے ساتھ بہت اچھا پریٹینڈ کر سکتے ہیں, لیکن گھر والے ہماری اصلی شکل دیکھ رہے ہوتے ہیں, ہماری اصلیت دیکھ رہے ہوتے ہیں. تو اگر آپ اپنے گھر والوں کے فیوریٹ ہیں تو اس کا مطلب ہے کچھ اخلاق صحیح ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے کہا تھا کہ خیرکم خیرکم لاہلی, کہ تمہیں سے بہتر وہ ہے جو تمہارا اپنے گھر والوں کے ساتھ بہتر ہے. تو ہمیں دیکھنا چاہیے کہ میرے ابا میرے بارے میں کیا سوچتے ہیں, میرے بھائی میرے بارے میں کیا سوچتے ہیں, میری ساس میرے بارے میں کیا سوچتی ہیں, میرے سسر میرے بارے میں کیا سوچتے ہیں. اسی کے ساتھ آپ دیکھیں اللہ سے صبر کی دعا کہ اللہ مجھے صابر میں, صابرین میں, شاکرین میں شامل کر دے, مجھے عاجزی عطا کر. یہ یاد رکھیں کہ جو اللہ کے لیے عاجزی اختیار کرتا ہے اللہ اس کو اپلفٹ کرتا ہے, یعنی کہ اس کے درجہ, یعنی کہ اس کی عزت بڑھا دیتا ہے. پھر اللہ مجھے حکمت دے, صحیح ٹائم پہ میں صحیح بات کروں, صحیح وقت پہ میں صحیح فیصلہ کروں. ہم میں سے اسپیشلی دیندار جو طبقہ ہے, اس نے جب حکمت چھوڑی نا تو پیچھے پتہ نہیں تباہی مچ گئی, کہ ہمیں یہ نہیں پتہ ہوتا کہ اللہ کی راہ کی طرف بلانا کیسے ہے, حکمت کیسے ہے, کس ٹائم پہ کیا بات کرنی ہے, انسان کو کتنی امپورٹنس دینی ہے, ریچولس کو کتنی امپورٹنس دینی ہے, ہمیں کچھ نہیں سمجھ آتی. تو اس لیے اللہ سے حکمت مانگنے کی, اللہ تعالیٰ صحیح ٹائم پہ صحیح فیصلہ کرنے کی توفیق عطا فرما. اس میں آپ یہ دیکھیں کہ اللہ تعالیٰ نے کہا تھا, اللہ تعالیٰ قرآن میں فرماتے ہیں کہ اتو الی سبیل ربک بالحکمہ, کہ اللہ تعالیٰ کے راہ میں بلاؤ تو حکمت کے ساتھ بلاؤ. والمعوذ بالحسنۃ وجادلہم بالتی ہی احسن, تو ہم حکمت کی طرح حکمت کے ساتھ بلاتے ہیں, ہم دیکھتے ہیں کہ کسی بندے کو کس وقت کیا بات سننے کی ضرورت ہے, ہم اسے وہ بتائیں. ہم بس یہ ہوتا ہے کہ ہمارے اندر ایک پائلڈ اپ چیز ہوتی ہے اور وہ ریگرجیٹیٹ کر دیتے ہیں کسی کے سامنے جا کر. تو حکمت ضرور مانگیں, اور اسپیشلی اگر آپ نے اپنے اوپر دین کا لیبل لگایا ہوا ہے تو اللہ سے حکمت ضرور مانگیں. پھر کہ جو ہمارے اندر جو مسئلے مسائل ہیں, جو اخلاقی برائیاں ہیں, جھوٹ ہے, بغض ہے, حسد ہے, غیبت کرتے ہیں ہم, چاہے ہم جتنے بھی دیندار ہوں, ریاکاری ہے ہمارے اندر, اللہ تعالیٰ سے ہمیں بچا لیں. پھر ہم فتنوں کے دور میں رہتے ہیں, پتہ نہیں ہر دوسری چیز میں فتنہ, ہمارے کھانے میں فتنہ, ہمارے سوشل میڈیا میں فتنہ, ہمارے ہر چیز کا فتنہ, سب سے بڑا وہ فتنہ جس سے تمام انبیاء نے اپنی قوموں کو ڈرایا, وہ دجال کا فتنہ ہے. تو بہت بہت فتنوں سے پناہ مانگیں, آپ جس چیز کو فتنہ سمجھتے ہیں آپ اس سے اللہ کی پناہ مانگیں. اور دیکھیں اگین دعا جو ہے وہ فتنوں کے دور میں مومن کا ایک بہت بڑا ہتھیار ہے, جسے ہم انڈر ایسٹیمیٹ کرتے ہیں. جیسے ہی ہم فتنوں کے بارے میں پڑھتے ہیں ہمارا طریقہ کیا ہوتا ہے کہ ہم ڈر جاتے ہیں, ہم کہتے ہیں پتہ نہیں کیا ہوگا, ہر کچھ خط ٹھیک ہے, ہر چیز میں فتنہ ہے اور واقعی ہمیں نہیں پتہ کہ کیا ہوگا, لیکن کیا ہمارے پاس ایک بہت بڑا ویپن دعا کی صورت میں نہیں ہے؟ کیا ہم مستقل یہ دعا نہیں کر سکتے اللہ تعالیٰ ہمیں دجال کے فتنے سے بچا, ہماری اولاد کو بچا, ہماری امت کو بچا؟ تو یہ جو ہے اس طرح سے آپ اپنی فتن, ایک دفعہ میں ٹیسٹ کر لوں کہ سب میرے ساتھ ہیں انشاءاللہ. زوم پہ جو لوگ دیکھ رہے ہیں وہ کامنٹ کر کے بتا دیں کہ آپ آواز وغیرہ سب صحیح آ رہی ہے. چیٹ ٹھیک ہے, اوکے الحمدللہ. اور جو فیس بک لائیو کہاں چلا گیا, اوکے فیس بک لائیو پہ سارے لوگ, فیس بک لائیو پہ سب ہیں, آئی مین سب کو آواز وغیرہ صحیح آ رہی ہے؟ ٹھیک ہے آگے چلتے ہیں. ये जो जूम पे है प्लीज अपना कैमरा बंद कर दें, ये मैं बार बार कह रही हूँ, प्लीज मुझे मुश्किल में ना डालें आप। ठीक है, जूम पता चला गया। अगली अगली स्लाइड या अगली जो आपके पास नोट्स में है उसमें आ जाएं, फिर अल्लाह ताला से थोड़ी सी वन ऑन वन कम्युनिकेशन कि अल्लाह ताला मेरा मकसद हयात क्या है, मैं क्या करने आई हूँ इस दुनिया में, क्या मेरा बस मकसद हयात यही है कि मैं जो है खाऊं पीऊं ड्रामे देखूं सो जाऊं, या आप मुझसे कुछ बड़ा चाहते हैं। देखिए बहुत सारे वर्कशॉप्स होते हैं, बहुत सारे पर्सनल डेवलपमेंट के प्रोग्राम होते हैं जिसमें हम लोगों को उनका पर्पस फाइंड करने में हेल्प करते हैं, वो सब अपनी जगह बिल्कुल सही है, लेकिन सबसे ज़्यादा आपको क्या चीज़ अपनी मकसद हयात फाइंड करने में तलाश करने में मदद करेगी कि आप बैठें और अल्लाह ताला से पूछें कि अल्लाह ताला आपने जिस काम के लिए मुझे पैदा किया है उस रास्ते पे मुझे चला दें, वो काम मैं करने लगूं। और जैसे कि मैंने आपको हज़रत इस्माइल और हज़रत इब्राहिम की वो एक बात से रिलेट करके बताया था, अगर आप लोगों ने पहला सेशन मिस कर दिया तो आई एम रियली सॉरी। हज़रत इस्माइल और हज़रत इब्राहिम जब काबा की तामीर इकट्ठे कर रहे थे ना, तो मैंने ये बताया था कि कोई कॉमन पर्पस था उसका, और जब लोग कॉमन पर्पस पे काम करते हैं तो एक दूसरे के करीब आ जाते हैं, तो चाहे हस्बैंड वाइफ हो, चाहे बच्चे माँ हो, चाहे बच्चे बाप हो, चाहे आप माँ बाप के साथ हो, आपके फ्रेंड्स के साथ हो, जिनके साथ भी आप कॉमन पर्पस पे काम करते हैं, कॉमन मकासद पे काम करते हैं, तो आप उनसे करीब आ जाते हैं। तो आप अल्लाह ताला से जिन जिन से आप मोहब्बत करते हैं उनका नाम लेके कहें कि अल्लाह ताला मेरे भाई, अच्छा मेरे भाई या अब बहन या वालदा या जिन जिन का नाम लेके कि अल्लाह ताला उनको मेरे पर्पस में मेरा मददगार बना दे, उनको दीन के काम में मेरा मददगार बना दे, या मैं उनके साथ फलाना कारोबार शुरू कर लूँ, या मैं उनके साथ जो है फलाना इंस्टीट्यूट शुरू कर लूँ। तो जिस जिस की आप चाहते हैं कि आप उनके साथ कोई काम, आप नाम लेके उनका दुआ करें। ठीक है, फिर सेहत, देखिए वो बड़ा वो वाला मुहावरा है ना, जान है तो जान है, हमें से अक्सर लोग इसकी दुआ करना भूल जाते हैं, लेकिन जब सेहत की बात होती है तो हम सारा ये फोकस कर रहे होते हैं कि चलो यूट्यूब का वो वाला चैनल देख लूँ जिसमें फिटनेस की रेसिपीज हैं और ऑर्गेनिक फूड है और ये सब चीज़ें अपनी जगह बिल्कुल सही, लेकिन अगेन क्या हम इसकी दुआ करते हैं, उसमें क्या क्या दुआएं हो सकती हैं। साल के तौर पर अल्लाह मुझे अर्जल उम्र से बचा ले, मुझे मोहताजी ना दीजिएगा, बस आप इस तरह की दुआ कर सकते हैं कि अल्लाह ताला मुझे मौत से पहले इंडिकेशन दे दीजिएगा और मुझे उसकी तैयारी की तौफीक दे दीजिएगा, बस मुझे किसी का मोहताज ना बनाइएगा। फिटनेस की जो जो दुआएं, अल्लाह ताला मेरा इतना वजन हो जाए और मेरे जो आपने मसल मास इतना रहे और अब जो फैट इतना रहे और सारी जो चीज़ें हैं वाटर वेट इतना रहे, वो आप कैटेगोरिकली अल्लाह से दुआ कर सकते हैं। आप यकीन करें जब आप इस तरह अल्लाह से दुआ करते हैं आप इतना इन्जॉय करेंगे, मैं आपको शायद अल्फाज में नहीं, ये एक्सपीरियंस है जो आप सिर्फ एक्सपीरियंस कर सकते हैं। फिर आप अल्लाह ताला से कि अल्लाह ताला इन ऑर्गेनिक ग़िज़ाओं की भरमार हुई भी है, अल्लाह ताला गैर तैयब ग़िज़ाओं से मैं नहीं बचा सकती खुद को, मैं अपने घर में ना लाऊं तो पड़ोसी मुझे भिजवा देते हैं, मैं पड़ोसी का ना खाऊं तो मुझे जिनके घर दावत पे जाती हूँ वो खिला देते हैं, तो अल्लाह ताला कितना मुश्किल है बचना, आप बचा लें। ठीक है, सबसे बेहतरीन तरीका ये है कि आप अल्लाह ताला से कहें कि अल्लाह ताला आप मुझे बचा लें। ठीक है, आगे चलते हैं कि दुनियावी ज़रूरियात, अब आप देखिए इस पर आप ईयरली प्लानिंग कर सकते हैं कि अगर आपके पास घर नहीं है या आप किराए के घर में रह रहे हैं या खुदा ना खास्ता नौकरी नहीं है आपके हस्बैंड्स के पास, आप नौकरी तलाश करें तो आप इस तरह से कि अल्लाह ताला मुझे अगले साल अपना घर दे दे, और ठीक है आप उसके लिए मेहनत करेंगे, आप उसके लिए असबाब ढूंढेंगे, लेकिन असबाब पे आप रिलाई नहीं करेंगे, रिलाई आप अल्लाह पे करेंगे। जब हम अल्लाह पे रिलाई करते हैं ना तो मुआवजे होते हैं, हर रोज लोगों की जिंदगी में मुआवजे हो रहे हैं, वो मुआवजे आपकी जिंदगी में भी हो सकते हैं। हो सकता है आज आप अपने घर में ना रह रहे हो लेकिन एक साल बाद वो आपका घर, क्यों? क्योंकि आज आपने उस फेथ के साथ, उस ईमान के साथ दुआ की है, वो अल्लाह पे आपने गुमान किया है जो हमारे अम्बिया ने किया था। चले उस दर्जे तक तो हम डेफिनेटली नहीं पहुंच सकते, लेकिन मैं आपको सिर्फ ये बता रही हूँ कि वो वाला ईमान चाहिए कि अल्लाह ताला हम आप पे भरोसा करते हैं कि इंशाल्लाह मैं कारोबार के लिए बिस्मिल्लाह कर रहा हूँ आप उसमें बरकत डालेंगे, मैं नौकरी ढूंढ रहा हूँ मैं वादा करता हूँ आपसे 10% आपके बंदों पर जाएगा, मुझे पता है आप मुझे बेहतरीन नौकरी देंगे। अल्लाह ताला गाड़ी चाहिए कि मैं जो है ना मैं हलका अपना अटेंड करने जाता हूँ, पैदल नहीं जा सकता, अल्लाह ताला गाड़ी दे दें। ठीक है, तो इस तरह से आप दुआ करें इंशाल्लाह। और आप एक और हदीस आती है गालिबन बुखारी में کہ اللہ تعالیٰ کہتے ہیں میں اپنے بندے کے گمان کے جیسا ہوں. تو آپ اگر اللہ پہ گمان کریں گے کہ اللہ مجھے دے گا تو اللہ آپ کو دے گا, ڈیفینیٹلی دے گا. اور اگر آپ کو اللہ پہ گمان یہ ہوا کہ پتہ نہیں اللہ دے گا یا نہیں دے گا, پتہ نہیں میں اس قابل ہوں یا نہیں ہوں, پتہ نہیں میں نے کتنے گناہ کیے ہیں, تو دیکھیں ہمیشہ جو ہے کنفیوزڈ مائنڈ سے کنفیوزڈ دعائیں نکلتی ہیں. ٹھیک ہے, تو آپ فل کانفیڈنس کے ساتھ آپ چھوڑیں اپنے ریسورسز کو, اپنے وسائل کو, آپ اللہ پہ توکل کر کے دعا مانگیں. ٹھیک ہے, پھر اللہ تعالیٰ ہمیں رزق حلال اور رزق کریم عطا فرما. اور آپ دیکھیں ہم جس ٹائم میں رہتے ہیں ہمارا دل اور دماغ کتنی الجھنوں کا شکار ہے. ہم COVID-19 کو لے کے جو ملٹیپل اوپینینس ہیں, ہر چیز میں ملٹیپل اوپینینس ہیں, ہمارے میڈیا کے اتنا ہم پہ بھرمار ہے, ہم چھوٹی چھوٹی چیزوں میں ہمیں فیصلہ سازی میں مشکل ہوتی ہے. تو آپ اللہ تعالیٰ سے یہ دعا کریں کہ اللہ تعالیٰ مجھے فیصلہ سازی کرنے میں آسانی دے, میرے دل و دماغ کی الجھن کو دور فرما, اور میں فیصلہ سازی جب کروں تو وہ ایمان کی بنیاد پر ہو. مثال کے طور پہ اگر مجھے کل کوئی ایک ایسی جگہ پہ جاب مل گئی جہاں میں جاؤں گا تو میرا ایمان خطرے میں ہوگا, یا میرے بچے جائیں گے تو ان کا ایمان خطرے میں ہوگا, تو میں اسی جگہ پہ رہ کے روکھی سوکھی کھا لوں بجائے اس کی کہ میں غلط فیصلہ لوں اور میں دنیاوی آسائش کے لیے کسی ایسی جگہ پہ چلا جاؤں جہاں میرا ایمان خطرے میں آ جائے. تو فیتھ بیسڈ ڈیسیجنز لیں. آپ کے اور میرے انشاءاللہ ہم سب کو توفیق دے کہ ہماری ڈیسیجنز میں کس چیز کا عنصر غالب ہو کہ ہمارا ایمان بچا رہے. آگے چلیں, ٹھیک ہے, پھر آگے وہی ابراہیم علیہ السلام کی دعا سے انسپریشن لیتے ہوئے آپ نے کس کس کے لیے دعا کرنی ہے. آپ سے ایسوسیٹیڈ لوگ جو ہیں کہ والدین ہیں, اللہ تعالیٰ والدین کو بھی ارذل العمر سے بچا لیں, ان کو سکون والی زندگی دے, ان کو بامقصد زندگی دے. دیکھیں اکثر پیرنٹس جو ہیں وہ ریٹائرمنٹ کے بعد سوچتے ہیں کہ بس زندگی ختم. میں کہتی ہوں کہ ریٹائرمنٹ کے بعد ہی تو آپ کی زندگی شروع ہوئی ہے. اب تو آپ وہ کریں گے جس کے لیے اللہ نے آپ کو پیدا کیا. پچھلی زندگی میں تو آپ بس ٹھیک ہے وہ نوکری کر رہے تھے, آ رہے تھے جا رہے تھے اور کھلا رہے تھے, لیکن زندگی تو آپ شروع ہوئی ہے. اب آپ وہ کام کر سکتے ہیں جو آپ کو خوشی دے, اب آپ وہ کام کر سکتے ہیں جس کے لیے آپ سوسائٹی کے لیے, اپنے معاشرے کے لیے, اپنی امت کے لیے آپ بینیفیشل ثابت ہوں. تو اسی طرح آگے آپ دیکھیے ان کی دین کے لیے, ان کی ہدایت کے لیے, ان کی سلامتی کے لیے ان کو اللہ تعالیٰ محتاجی سے بچا لے. رب ارحمھما کما ربیانی صغیرا. اپنے بچوں کو یہ دعا سکھائیں. دیکھیں مومن سمارٹ ہوتا ہے, مومن عقل مند ہوتا ہے, وہ اپنے بچوں کو ایسی چیز سکھا کے جاتے ہیں کہ جب میں اور آپ مر جائیں گے تو وہ ہمارے پیچھے کم از کم اتنی تو دعا ان کو سکھا کے جائیں کہ وہ رب ارحمھما تو کہہ سکیں. پھر شریک حیات, دیکھیں اسلام میں کیا کانسیپٹ ہے شریک حیات کا, کہ اس سے آپ کو ٹرینکویلٹی ملتی ہے, آپ اس کو دیکھتے ہیں آپ کو خوشی ملتی ہے. لیکن آج ہم نے اس شادی کے انسٹیٹیوشن کا برا حال کر کے رکھ دیا, ہم کمپٹیشن میں آ گئے. تو آپ دعا کریں کہ اللہ تعالیٰ محبت دے, اللہ تعالیٰ ٹرینکولیٹی دے, میں اس کو دیکھوں تو مجھے پیار آئے ان پہ. ٹھیک ہے, اللہ تعالیٰ اس محبت کو ہر لمحے بڑھاتا رہے, اللہ تعالیٰ سکون دے مجھے اس ریلیشن شپ میں. اور دیکھیں اگر آپ کو اللہ تعالیٰ نے ایک اچھی بیوی دی ہے تو آپ یاد رکھیں کہ دنیا کی بہترین متاع اچھی بیوی ہے, اس کی قدر کریں. واللہ ہی آج کے دور میں چونکہ ہم کاؤنسلنگ کے پروفیشن میں ہیں اور ہم آپ کو بتا سکتے ہیں کہ یہ ریئر سپیشی ہو گئی ہیں اچھی بیویاں. تو اگر آپ کو اللہ تعالیٰ نے دی ہے اچھی بیویاں اور اچھا شوہر تو ان کی قدر کریں. اور دوسری بات یہ کہ اپنے اسپاؤس کو دوسروں سے کمپیئر کرنا چھوڑ دیں. دس از اے ریسیپی فار ڈیزاسٹر, کہ جب میں دیکھتی ہوں کہ اچھا وہ فلانے کو تو بڑا نیک اور دیندار بندہ ملا, اس کی داڑھی بھی اتنی لمبی اور وہ تو ایسا وہ تو ویسا, آپ کو کیا پتا وہ اندر سے کیا ہے. آگے چلیں اولاد کے لیے. دیکھیں واللہ پھر میں آپ کو بتاؤں گی کہ جن پیرنٹس کے بچے ٹین ایج میں ہیں اور وہ تھوڑی بہت کمی بیشی رہ گئی پیرنٹنگ میں, اس سے اگین بہت سخت آزمائش ہے اولاد کی. اللہ تعالیٰ نے کہا ہے نا کہ المال والبنون زینت الحیات الدنیا, کی ایک تو زینت ہے اور دوسرا کیا ہے, یہ فتنہ ہے, آزمائش ہے. تو آپ ابھی سے اللہ سے دعا مانگنی شروع کر دیں. اگر آپ ماں باپ نہیں بھی بنے نا تو دیٹ ڈزنٹ میٹر. مریم علیہ السلام کی والدہ کو دیکھیے, جب مریم علیہ السلام پیدا ہوئی تھی تو وہ اپنی نواسے نواسیوں کے لیے بھی دعا کرنی تھی کہ ان کی آگے سے جو ہے جو بچے ہیں ان کو بھی ہدایت پہ رکھنا. تو مومن دور اندیش ہوتا ہے. اگر آپ کی شادی بھی نہیں ہوئی, آپ یو جسٹ اسٹارٹ پرینگ فور یور اولاد کہ اللہ تعالیٰ ان کو میری آنکھوں کی ٹھنڈک بنانا. اگر آپ چاہتے ہیں کہ اللہ تعالیٰ وہ حفظ کریں, قرآن کے حفظ کریں, بخاری حفظ کریں, مسلم حفظ کریں, ان شاء اللہ اللہ ول, یو ڈونٹ ہیو ٹو سی دا انٹائر اسٹیئر کیس, اللہ آپ کو رستے دکھائے گا. آپ دعا تو مانگنی شروع کریں, اللہ تعالیٰ ان کی پرورش احسان کرے, اللہ ان کی پرورش کے لیے بہترین ریسورسز دے اور مجھے توفیق دے کہ میں ان ریسورسز کو بہترین استعمال کروں. اللہ ہمارے بچوں کو باعث عزت بنا. اکثر کیا ہوتا ہے کہ مطلب کہیں جا کے بچے امبیرس کر دیتے ہیں تو وہ ذہن میں رکھتے ہیں کہ اللہ تعالیٰ نہ امبیرس کرے, ان کی فتنوں سے حفاظت فرمائے, ان کی اسپیشلی ایسی حفاظت فرمائے جیسے تو نے یوسف علیہ السلام کی حفاظت فرمائی. اللہ تعالیٰ ان کو ایمان پہ قائم رکھ, ایمان نہ ان کا متزلزل ہو, ان کو صالح رکھ, اور جب ہم مر جائیں تو وہ ہمارے لیے دعا کریں, ہمارے لیے صدقہ جاریہ بنے, اور کسی لمحے ان کا ایمان متزلزل نہ ہو. اس کے علاوہ اگر آپ نے ان کی دنیاوی دعائیں مانگنی ہیں تو آف کورس اللہ تعالیٰ ان کو وہ لیولس کرا, اے لیولس کرا, ان کو جو بھی آپ نے کرانا ہے. آپ نے ہوم اسکولنگ کرنی ہے, اللہ تعالیٰ مجھے نہیں پتا ہوم اسکولنگ کیسے کرتے ہیں, آپ میری رستے کھولیں, ٹھیک ہے. آپ نے ان کے ساتھ اپنے بزنس میں شریک کرنا ہے, 8, 9, 10 سال کے بچوں کو آپ اپنے بزنس میں شریک کر سکتے ہیں کہ اللہ تعالیٰ پلیز اس کو تھوڑا سا میتھ صحیح سے سمجھا دیں تاکہ یہ میرے جو اکاؤنٹس دیکھ سکے. اسی طرح بھائی بہن, دیکھیں جیسے جیسے آپ بڑے ہوتے جاتے ہیں, شادیاں ہوتی جاتی ہیں, اپنے اپنے رستے پہ چلا جاتا ہے, آپ کی بانڈنگ بہت ویک ہوتی جاتی ہے, تو اس لیے اپنی بانڈنگ کی دعا کریں, اور ان کے لیے نام لے کے, رسول اللہ صلی اللہ علیہ وسلم نام لے کے دعا کرتے تھے کہ اللہ تعالیٰ فلانے کو اپنے سے قریب کر لے, اللہ تعالیٰ فلانے کو اپنے سے قریب کر لے. تو اپنے بھائی بہنوں کے لیے نام لے کے دعا کریں کہ اللہ ان کو اپنے سے قریب کر لے, ان کی جو اسپیسیفک ان کی آزمائشیں ہیں ان کے لیے دعا کریں, ان سے پوچھ لیں میں آپ کے لیے کیا دعا کروں. پھر سسرال والے, ہم سسرال والوں کو صرف ایسے دیکھتے ہیں کہ وہ ہمارے سبحان اللہ وہ ہمارے کوئی, یہی تو ہم نے سیکھا ہے پڑوسی ممالک کے ڈراموں سے کہ سسرال والے تو کوئی آپ کے دشمن ہیں یا کوئی آپ کے مد مقابل ہیں جن سے آپ کا مقابلہ چل رہا ہے. دیکھیے ابھی آپ کا اور میرا دشمن, آپ کا اور آپ کے سسرال والوں کا دشمن, وہ بڑا دشمن ہے, وہ بڑا فتنہ ہے. ابھی اپنے سسرال والوں کو فتنہ نہ سمجھیں, اس سے بڑا فتنہ ہے جس کا آپ نے اور آپ کے سسرال والوں نے مل کے مقابلہ کرنا ہے. تو اپنے سسرال والوں کی بھی ہدایت کی, ان سے محبت کی, ان کے دلوں میں آپ کی عزت کی, ان ساری چیزوں کی دعا کریں. دوست احباب, آپ کے ساتھ کام کرنے والے, کہ اللہ تعالیٰ ان کو میرے لیے خیر کا وسیلہ بنائے. مرحومین, بہت اسپیشل, بہت امپورٹنٹ پوائنٹ ہے مرحومین. دیکھیں جو لوگ مر جاتے ہیں نا, ہم یہ سمجھتے ہیں کہ ان کے ساتھ بہترین معاملہ یہ ہے کہ بس ہم ان کو یاد کریں, اور ان کا پتہ نہیں کیا 40 ہوتا ہے کہ سبحان اللہ, جو لوگ زوم پہ ہیں, جب زوم کی میٹنگ بند ہو جائے آپ فیس بک لائیو پہ آ جائیں, وہیں پہ میں کوشچن لوں گی, اب میں دوبارہ زوم کی میٹنگ نہیں لوں گی. تو ہم کیا کرتے ہیں کہ ایک سال بعد ان کے لیے ہم چاول پکوا دیں, اور مدرسے کے جو بچوں کو ہے وہ بلا کے ختم کرا دیں. مدرسے کے بچے کسی کے لیے کچھ نہیں پڑھتے, وہ آنیسٹلی آئی جسٹ وانٹ ٹو پٹ اٹ ویری ریسپیکٹفلی کہ وہ چاولوں کے لیے پڑھ رہے ہوں گے, وہ کیوں آپ کے پیرنٹس کے لیے دعا مانگیں گے جب آپ خود اپنے پیرنٹس کے لیے دعا نہیں مانگ رہے. تو خدا نخواستہ اگر وہ مرحومین آپ کے پیرنٹس ہیں, خدا نخواستہ وہ مرحومین, آپ ان کے لیے کیا کر سکتے ہیں؟ بہترین چیز آپ ان کے لیے دعا کریں کہ اللہ تعالیٰ جو بھی ہیں میرے یہ جو پیارے ہیں, ان کے آگے کی منزل آسان فرما. اگین وہی جو آپ کو شروع میں دعائیں سکھائیں کہ اللہ تعالیٰ قبر آسان فرمائیے, قیامت کے دن کی ہولناکی سے بچائیے, وہ سب سے زیادہ محتاج آپ کی دعاؤں کے ہیں. پھر آپ ان کے لیے کوئی صدقہ جاریہ کا کام کر سکتے ہیں, ان کی طرف سے کوئی ان کے لیے صدقہ دے سکتے ہیں, ان کی طرف سے استغفار کر سکتے ہیں. دیٹس دا بیسٹ تھنگ دیٹ یو کین ڈو. یہ ہائی ٹائم کہ ہم اپنی ان ساری چیزوں سے باہر نکلیں جو رسول اللہ صلی اللہ علیہ وسلم نے ہمیں نہیں سکھائیں, ٹھیک ہے. اس کا کوئی فائدہ نہیں ہے سوائے اس کے کہ بس معاشرے میں ہماری واہ واہ ہو جاتی ہے. اور پھر وہ لوگ جن کے ساتھ ہم نے زیادتی کی, دیکھیں ہمیں وکٹم موڈ میں رہنا بہت پسند ہوتا ہے کہ ہم وکٹم ہیں, وہ ہماری ساس نے ہمارے ساتھ زیادتی کی, ہمارے سسر نے ہمارے ساتھ زیادتی کی, لیکن کبھی یہ سوچا کہ ہو سکتا ہے ہماری طرف سے بھی ان کے ساتھ زیادتی ہو رہی ہو. تو اس لیے اسپیشلی ان لوگوں کا سوچ کے کہ اللہ تعالیٰ اس کے ساتھ میں نے زیادتی کی, اس کے ساتھ میں نے زیادتی کی, اس کے ساتھ تو میں سالوں سے زیادتی کری تھی اور مجھے تو پتہ بھی نہیں تھا کہ یہ میری اس حرکت سے اتنی تکلیف میں مبتلا ہے. تو ان کا نام لے کے ان کی طرف سے استغفار کریں, اپنے لیے معافی مانگیں, اور اللہ تعالیٰ سے کہیں کہ ان کا دل آپ کے سے صاف کر دیں. کیونکہ قرآن میں آتا ہے نا کہ اگر تم دنیا کی ساری دولت بھی خرچ کر سکتے کر لیتے تو تم ان کے دلوں میں گھر نہیں کر سکتے تھے. سوری میں تھوڑا سا پیرافریزنگ کی ہے اس کی, کہ اگر آپ زمین میں جو کچھ ہوتا اس کو بھی خرچ کر سکتے تو ان کے دلوں میں الفت نہیں پیدا کر سکتے تھے, ٹھیک ہے. تو آپ کیسے ہوتا ہے کہ یہ صرف اللہ ہوتا ہے جو ہمارے دلوں میں وہ نرمی پیدا کرتے ہیں, ہمارے دلوں میں ایک دوسرے کے لیے ہمارے دل صاف کرتا ہے, ٹھیک ہے جی. اچھا, خواہشات جو دل میں ہیں مگر حصول ممکن نہیں نظر آتا. اگین بہت ساری ایسی چیزیں ہوتی ہیں جو مثال کے طور پہ کچھ خواہشات ہوتی ہیں اور کچھ چیزیں ایسی ہوتی ہیں, کچھ آزمائشیں ایسی ہوتی ہیں جن سے کوئی راہ فرار نہیں نظر آ رہی ہوتی. مثال کے طور پہ آپ کے کسی پیارے کی کڈنی نہیں کام کرتی, ٹھیک ہے. تو ٹیکنیکلی یا میڈیکل سائنس تو آپ کو یہی بتائے گی کہ وہ اب کام نہیں کر سکتی, آپ کو ساری زندگی ہی جو ہے وہ ڈائلسس کرانا ہے, ٹھیک ہے. आप अल्लाह से दुआ करें कि अल्लाह ताला आपके लिए क्या मुश्किल, दो किडनी ही तो ठीक करनी है आपके लिए, इतनी मुश्किल ये काम। हाँ मेडिकल साइंस के लिए मुश्किल हो सकता है लेकिन आप ठीक कर दें। रोजाना मौत से होते हैं, रोजाना कैंसर के पेशेंट्स सेहतियाब होते हैं, रोजाना लोगों की नॉन फंक्शनिंग किडनियाँ काम करने लगती हैं। गुर्दे गुर्दे काम करने लगते हैं, ठीक है। तो जो अल्लाह किसी और के लिए मौत से करे वो आपके लिए भी कर सकता है। तो चाहे किसी की सेहत याबी की दुआ हो या आपको कोई ऐसी दुआ कि अब मेरे बच्चे हो गए हैं लेकिन मैं कुरान पढ़ना चाहती हूँ लेकिन टाइम ही नहीं मिलता, चार बच्चे को देखूँ या कुरान पढ़ूँ, आप सिर्फ दुआ करना शुरू कर दें या अल्लाह ताला मैं आपके करीब आना चाहती हूँ लेकिन मुझे पता नहीं है कि करीब आते कैसे हैं। आप सिर्फ दुआ करना शुरू कर दें जो चीज़ चाहते हैं और आप देखिए फिर इंशाल्लाह मुआवजे होंगे। अल्लाह ताला मैंने PhD करनी है लेकिन मुझे पता नहीं है कि मैं कैसे करूँ, अल्लाह मैंने कुरान हिफ्ज़ करना है लेकिन मुझे नहीं पता मैं कैसे करूं, आप मेरे लिए रास्ते खोलें, और वाकई ही रास्ते खुलेंगे। आप उन अपने कामों के लिए भी दुआ कर सकते हैं जो आपने ज़िंदगी के किसी मोड़ पे शुरू किए लेकिन उसको आप किसी तरह ख़त्म ना कर सकें। तो ये चंद मेरी तरफ से, बाकी आप ये अल्लाह ताला से हमेशा दुआ करते रहें, अल्लाह ताला अपना क़ुर्ब नसीब फरमा, हमारी नीयतों में अखलास दे, स्पेशली सोशल मीडिया के दौर में जितने फितने हैं तो अखलास मांगने की बहुत ज़्यादा ज़रूरत है। और उम्मत को अपनी दुआ में नहीं भूलें, मैंने आपको शुरू में भी बताया था कि हम जस्ते वाहिद की तरह हैं, एक जान की तरह हैं। तो जो उम्मत की किसी और मुल्क में किसी और जगह में हो रहा है उससे हम कैसे कट ऑफ रह सकते हैं और कैसे कह सकते हैं अच्छा उधर हो रहा है मैं तो ठीक हूँ, कल उधर हो रहा है तो क्या खबर, क्या देर कि अल्लाह महफूज रखे कि वो यहाँ पर भी हो जाए। तो उम्मत के लिए खैर और भलाई ज़रूर मांगें। आखिर में मैंने आपको चंद वो औकात लिस्ट डाउन कर दिए जहाँ दुआ कबूल होती है, जैसे लैलतुल कद्र की मैंने आपको बता दी है। अगर आप इतनी तवील दुआएं रेगुलरली नहीं भी कर सकते तो आप कम से कम लैलतुल कद्र में तो बहुत तवील दुआ करें, फिर रात के आखिरी हिस्से में यानी कि तहज्जुद के टाइम पे आप देखें, सारा दिन ये होता है कि हम अल्लाह से मांगते रहते हैं। तहज्जुद का सिर्फ वो वाहिद टाइम होता है जब अल्लाह ताला खुद आसमानी दुनिया पे आते हैं और कहते हैं कि तुम मुझसे कुछ मांगो तो मैं तुम्हें दूँ, या तुम जो हो मुझे कोई है मुझसे मगफरत मांगने वाला तो मैं उसको मगफरत दूँ, या कोई है जो मुझसे कुछ मांगे तो मैं उसको उसकी दुआ का जवाब दूँ। फिर फर्ज नमाजों के बाद अजान और इकामत के दौरान दुआ कबूल होती है, बारिश के वक्त दुआ कबूल होती है। पाकिस्तान में आजकल बहुत बारिशें हो रही हैं, जिन एरियाज़ में फसल लग रही है वहाँ बारिश ना हो, और जहाँ हो रही है वहाँ पर खैर आफियत की हो। तो ये आप ये देख सकते हैं इंशाल्लाह, ये लिस्ट डाउन कर दिए। मेरा ख्याल है कि मैंने आपसे इतनी बात करनी थी, जज़ाकुम अल्लाह खैरन कसीरा कि आपने इतना वक्त निकाला और माशाल्लाह आप लोग बैठे रहे। आपका कोई सवाल है तो इंशाल्लाह मुख्तसर सा उस पर उन सवाल पे बात की जा सकती है इंशाल्लाह। जूम पे जो जो है मैं उनको दोबारा बताऊंगी कि आप मेरे ख्याल से 4 मिनट में मीटिंग का टाइम ख़त्म हो जाएगा। अगर आपने कोई सवाल करना है तो आप पोस्ट कर दें या फिर आप वापस फेसबुक लाइव पर आ जाइएगा। वैयाकुम। जो पहला पार्ट मिस किया इंशाल्लाह मैं पूरी कोशिश करूंगी कि जल्द से जल्द उसको अपलोड कर दिया जाए, फिर मैं आप लोगों को इंशाल्लाह शेयर कर लूंगी। एनीथिंग एनी क्वेश्चन यू आर मोस्ट वेलकम टू आस्क इंशाल्लाह। आप लोग क्या क्या दुआएं करते हैं, कुछ दुआएं आप अपनी शेयर कर सकते हैं लोगों की बेनिफिट के लिए, क्या प्लानिंग करते हैं? आपके ससुराल के लिए करते हैं, वेरी गुड, आमीन या रब्बी। ओके, डॉक्टर शगुफ्ता कह रही हैं कि मेरी खास दुआ मेरी जिंदगी का हासिल तू हो, प्रोटेक्शन फ्रॉम सन्स। ओके, कोरोना वायरस सही, अल्लाह ताला तमाम फितनों से बचाए, कोरोना वायरस के फितनों से भी बचाए। बिल्कुल, सादी अली कह रही है कि दुआ हर वक्त काम आती है, बिल्कुल सही। आप दुआ को अपना साथी बना लें, आप देखें आपकी जिंदगी में मौत से होंगे, कोई डिसीजन मेकिंग करनी है तो इस्तखारा करें, इस्तखारे की दुआएं पढ़ें, अल्लाह ताला वहां वहां से मदद करते हैं जहां से हम सोच भी नहीं सकते। अमन व सलामती की, हिदायत सेहत ईमान मौत के वक्त करना। ओके, डॉक्टर बन जाऊँ, फरतुल्लाह ने अल्लाह आपको डॉक्टर बनाए, बहुत बेहतरीन डॉक्टर बनाए इंशाल्लाह। बिल्कुल, जब आप अनक्लियर हो, आपको नहीं पता चल रहा हो, तो आप अल्लाह से दुआ करें, ब्यूटीफुल खुदा के नहीं, न्यू लैपटॉप। देखिए, न्यू लैपटॉप हो, न्यू जूते हो, न्यू जोड़े हो, अल्लाह के सिवा आप किससे मांगेंगे? और देखिए, कभी कभी ये होता है कि आपकी एक चीज़ टूट जाती है, आपसे छिन जाती है, क्योंकि अल्लाह ताला आपको बेहतर देने वाले होते हैं। तो अमूमन जब लैपटॉप टूट जाता है या मोबाइल टूट जाता है, तो उम्मीद अल्लाह से ये रखें कि बेहतर वाला आ रहा है। शुमाइला कह रही है कि अल्लाह हर मामले की खैर और आसानी फरमाए। बिल्कुल बेहतरीन दुआ है। कुछ क्वेश्चंस फेसबुक पे आए थे। ठीक है, अल्लाह हमसे राजी हो जाए इंशाल्लाह। एक दो क्वेश्चंस फेसबुक पे आए थे, मैं वो भी ले लूं। अमीन वाला, आपका कोई क्वेश्चन है तो आप भी पोस्ट कर सकते हैं। ये जो आपके पास डॉक्यूमेंट है, प्लीज़ फील फ्री टू शेयर दिस। इस पर किसी किस्म का कॉपीराइट नहीं है, ना आप देखेंगे कहीं मेरा नाम लिखा हुआ है या कुछ। आप इसको अपने लिए सदका जारिया बनाने की नीयत से खूब सारा शेयर करें, और जिन बच्चियों ने मदद की है इस डॉक्यूमेंट को ब्यूटिफाई करने में, उनको ज़रूर अपनी दुआओं में याद रखिएगा इंशाल्लाह। ठीक है जी। कुछ लोग होते हैं जो कहते हैं दुआ के लिए टाइम ही नहीं है, व्हेन वी हैव डे फॉर एवरीथिंग एल्स। देखिए, एक बात याद रखिए कि जैसे आदतें आप सारी बनाते हैं ना, सुबह उठ के दांत ब्रश करने की एक आदत है, या आपको हर चीज़ की एक आदत है, तो दुआ को भी एक आदत बनाने। जैसे आपकी एक्सरसाइज की एग्जांपल देती हूँ, जैसे मसल बिल्ड करने के लिए आपको एक्सरसाइज करनी पड़ती है, उसको स्पेसिफिक एक्सरसाइज करनी पड़ती है, बार बार करनी पड़ती है। तो इसी तरह दुआ को आदत बनाने के लिए आपको मुस्तकिल दुआ मांगनी पड़ती है। और अगर आपको ये ना हो कि मैं दुआ करना मुझे याद नहीं रहता या मुझे वक्त नहीं मिलता, तो अपने दिन का कोई स्पेसिफिक टाइम मुकर्रर कर लें जब आप दुआ करें। कि अगर मैं जोहर असर मगरब इशा के बाद दुआ नहीं कर सकता, तो कम से कम फजर के बाद तो कर सकती हूँ। अगर फजर के बाद नींद आ रही है तो इशा के बाद कर लूँ, या मगरब के बाद, कोई स्पेसिफिक टाइम रख लें। और ये जो हमने सारी दुआएं डिस्कस की, स्पेशली हमने लैलतुल कद्र के हिसाब से डिस्कस की है, कि उसमें तो आप मांगे ही मांगे, जिसमें आपको प्रैक्टिस करने की ज़रूरत इंशाल्लाह नहीं पड़ेगी। आई डोंट रिमेम्बर मोस्ट ऑफ द टाइम्स दैट आई शुड मेक दुआ। ये अगेन ये हैबिट वाली बात है। आप अल्लाह से जितना कनेक्शन स्ट्रॉन्ग करेंगे, ठीक है, उतनी ही आपको याद रहेगी अल्लाह से दुआ मांगना। कभी कभी आप पैनिक में भी दुआ मांगना भूल जाते हैं, तो आपको आपको छोटी सी एग्जांपल ये दूं कि जब फेसबुक लाइव अभी पीछे नहीं चल रहा था पहले सेशन में, तो मैंने सरसरी से अल्लाह से दुआ की कि अल्लाह सला दे, मुझे मेरी मदद फरमा, लेकिन वो नहीं चला। जब दूसरी दफ़ा मैंने कोशिश की, तो मैंने बड़े इखलास से और दिमाग लगा के और फोकस करके कि अल्लाह ताला आप चलवा दें, आपके लिए क्या मुश्किल, और देखिए ये चल पड़ा। तो ठीक है, कभी कभी दुआएं डिले भी होती हैं, कभी कभी दुआएं नहीं भी कबूल होती हैं, उसकी भी अल्लाह की अपनी हिकमत होती है। लेकिन बहरहाल दुआ मांगना जो है वो कनेक्शन स्टेब्लिश करने के लिए ज़रूरी है अल्लाह से। दिस इज ऑलवेज वन वेरी इंपॉर्टेंट थिंग टू डू राइट आफ्टर प्रेयर, लाइक प्लग इन माई चार्जर, सी द मिस्ड कॉल। अगेन ये हैबिट वाली बात है कि हमें मोबाइल देखने की हैबिट लगी कैसे। देखिए, मोबाइल जब आप देखते हैं, आप अपनी नोटिफिकेशन चेक करते हैं, तो एक डोपामिन प्रोड्यूस होता है, तो वो आपको एक अच्छी वाली फीलिंग देता है कि आह, एक नोटिफिकेशन थी, वो मैंने चेक कर ली। तो ये डोपामिन दुआ करके भी, अपना अल्लाह ताला से कनेक्शन स्टेब्लिश करके भी, और दुआ की कबूलियत को देख कर भी पैदा हो सकता है। ठीक है, द मोस्ट व्हेन आई फॉरगेट द मोस्ट इम्पोर्टेंट व्हेन आई फॉरगेट थिंग्स इन प्रेयर, समटाइम्स इवन फॉरगेट सजदा सहव, आई कर्स माई सेल्फ एंड से टू माई सेल्फ, हाउ आर यू गोइंग टू मेक दुआ। देखिए, ये बहुत ही इंपॉर्टेंट सवाल है। और बंदा जो है ना, कभी कभी ये सोचता है कि नमाज में तो मैं हाजिर था ही नहीं, या मैं तो इतना गुनाहगार हूँ। देखिए, शैतान के मुख्तलिफ हथकंडे होते हैं, जिससे वो इंसान को अपने बारे में बुरा फील कराता है, क्योंकि पहले तो वो गुनाह करवाता है, ये उसका हथकंडा होता है। फिर वो होता है कि उस गुनाह से इतनी शर्म दिलाता है या इतना हमें अपने बारे में बुरा फील कराता है कि हम उस गुनाह की माफ़ी मांगने के भी काबिल नहीं रहते। तो नो मैटर वॉट, नो मैटर वॉट, आप जितने भी गुनाह करके आएँ, आपको अल्लाह तआला की आयत याद रखें कि सूरह ज़ुमर में ग़ालिबन, करेक्ट मी इफ़ आई एम रॉन्ग, कि तुम कि अल्लाह जमिया सारे गुनाह माफ़ कर देगा। ठीक है, तो आपको अपनी गुनाहों की ज़्यादा अफसरदगी है या आपको अल्लाह के प्रोमिसज पर ज़्यादा यकीन है? तो जब अल्लाह कह रहे हैं तुम पहाड़ जैसे भी गुनाह ले आओ मैं माफ़ कर दूंगा, तो फिर वाई आर यू चूजिंग टू फोकस ऑन योर सन? आप शैतान को जितना इस चीज़ में निगेट करेंगे, इतना हराएंगे, जितना उसको रिफ्यूट करेंगे, जितना उसके वसवसों पे कान धरने से इनकारी होंगे, उतनी ही आपकी प्रैक्टिस होगी कि आप चाहे आपने जितनी भी बुरी नमाज पढ़ी हो उसके बाद आप जो है दुआ करें, चाहे आपने जितना भी बड़ा गुनाह किया हो उसके बाद मुस्तकिल इस्तगफार करें, अल्लाह आपको कहीं ना कहीं से बचा लेते हैं। क्योंकि इस्तगफार कर, अल्लाह ताला ने कहा है ना कि तुम इस्तगफार करो, मैं तुम्हारे लिए आसमान से खैर के दरवाजे खोलूंगा। देखें, लाइबा पूछ रही है कि टिप्स फॉर बीइंग रेगुलर इन दुआ आफ्टर एवरी प्रेयर। देखें, अगर आप किसी एक टाइम पे बहुत इमोशनल हुए और अल्लाह से बहुत स्ट्रॉन्ग कनेक्शन एस्टेब्लिश हुआ, तो आप ये एक्सपेक्ट मत करें कि वो हर पांचों नमाज के बाद ही होगा। कुछ नमाजें ऐसी होती हैं जब वो अल्लाह ताला से बहुत कुर्ब फील होता है, जब आप बहुत टूटे हुए होते हैं, शिकस्ता होते हैं, तो बड़ी इमोशनल किस्म की दुआएं निकलती हैं। उस स्टेट में इंसान हर वक्त नहीं होता, इंसान की जो स्टेट है, ईमान की स्टेट भी और इंसान की इमोशनल स्टेट भी बदलती रहती है। तो देयर इज नो हार्म कि अगर आपने एक नमाज के बाद बड़ी दिलजोई से दुआ मांगी है और दूसरी नमाज के बाद आपने अपने हल्की फुल्की दुआ मांगी है, तो दैट्स फाइन। मैं जो दुआएं उस वक्त मांगती हूँ जब मेरे बच्चे सो रहे होते हैं, तो जब वो जाग रहे होते हैं, तो मेरी दुआएं उसके करीब भी नहीं होती। मुझे एग्जैक्टली ऑनेस्टली कभी कभी पता भी नहीं होता कि मैंने क्या दुआ मांगी है। बट दैट्स ओके, मैं उस वक्त तो सही दुआ मांग रही होती हूँ जब वो सो रहे होते हैं। तो अपने आप को इतना गिल्ट में ना डाला करें कि आप एक्शन लेने के काबिल ना रहें। देखिए, उतना गिल्ट सही होता है जो आपको एक्शन लेने पे उभारे। मिसाल के तौर पे आपने गुनाह किया, आपको गिल्ट हुआ, आपने जाके इस्तगफार की, इतना गिल्ट एक्सेप्टेबल है, ये अच्छा वाला गिल्ट है। लेकिन आपने गुनाह किया और आप इतने गिल्ट का शिकार हो गए कि ना आपसे इस्तगफार की जा रही है, ना आपसे नमाज पढ़ी जा रही है, ना आपसे दुआ की जा रही है, ये खतरनाक गिल्ट है, ये डेबिलिटेटिंग किस्म का गिल्ट है। इससे हमें निकलने की ज़रूरत है। जी जी, अच्छा जुम कह रही सूरह ज़ुमर आयत 53, जज़ाकअल्लाह खैर। देखें, ज़हरा बहुत अच्छा सवाल करी, आई फील आई एम नॉट एबल टू स्विच ऑफ माई फोन टू ट्रूली फोकस ऑन माई इबादत लास्ट 10 नाइट्स। मैं आपको ज़ाती एक इंटेंशन शेयर कर देती हूँ कि मेरा इंटेंशन ये है कि ये फेसबुक पे मेरी आखिरी आमद है अगले 10 दिनों के लिए। अल्लाह ताला से भी यही कह के आई थी कि अल्लाह ताला, ये एक मेरी कोशिश है आपके बंदों को आपसे कनेक्ट करने की, इसके बाद मैं आपसे कनेक्ट हूँगी। ठीक है, आप अगले 10 दिन के लिए कुछ नहीं होता मेरे ख्याल से, अगर आप अपना फेसबुक बंद कर दें, फेसबुक ना भी बंद करें, जाए मत, व्हाट्सएप पे थोड़ा सा पाबंदी लगा दें, ये जो आपकी अननेसेसरी एप्स हैं इसको आप डिलीट कर दें, सिर्फ जस्ट अ मैटर ऑफ 10 डेज। वो होता है ना फियर ऑफ मिसिंग आउट, फोमो, वो शायद हमें परेशान करता है। सो प्लीज डोंट बी स्केयर्ड, 10 दिन में कुछ भी नहीं होगा। ऑल्टरनेटिवली अगर इस 10 दिन में हम अल्लाह ताला को मना लें, हम अल्लाह ताला से जुड़ जाएं, तो सुभान अल्लाह, आई डोंट थिंक सो इससे बेहतर कुछ होगा। वो हम लोगों की जो है नेक्स्ट पूरी जो है नेक्स्ट पूरा ईयर इट विल फॉल इन टू प्लेस कि अगर हम इन 10 दिनों में अल्लाह ताला को मना लें इंशाल्लाह। सारे क्वेश्चंस फेसबुक पे ही हैं। अच्छा जी, तो ये बस मैंने ये बता दिया कि इस आखिरी पॉइंट का जवाब ये था कि गिल्ट ऐसा होना चाहिए कि आपको एक्शन लेने पे उभारे, ना कि आपको इतना अपने आप से बुरा फील कराए कि आप कुछ एक्शन ही ना ले सकें। जी, अगर इतना होगी, अगर मजीद कोई सवाल नहीं है तो आपसे इजाज़त ले लूँ इंशाल्लाह। एक दफ़ा मैं आ जाऊँगी फेसबुक पे ही अपलोड करने, या जो भी जैसे भी देख लेंगे, मुझे पता नहीं है कि अभी पहली रिकॉर्डिंग मिलेगी या नहीं मिलेगी, बाकी ये वाली रिकॉर्डिंग होगी। तो अल्लाह ताला से ये दुआ है कि जो भी कहा सुना खालसतन उसके लिए सुना और वो अल्लाह ताला कबूल करे उसको इंशाल्लाह, और हमें तौफीक दे कि हम आखिरी 10 रातों में उसकी इबादत का अगर हक ना अदा कर सकें तो उसके करीब करीब आ जाए इंशाल्लाह। किसी को दुआ मांगने का कैसे कहें, वो दुआ नहीं मांगते ना उसकी इम्पोर्टेंस पता है। आप ये लेक्चर दिखा दें, अब मैं क्या कहूँ। देखिए, इसके लिए भी आप दुआ मांग सकती हैं। आप दुआ मांग के कहें कि अल्लाह ताला उसको अपने आप से करीब कर लें, पता फलाना बंदा है, अल्लाह ताला मेरा शोहर है, उसको आप अपने आप से करीब कर लें, उसको ऐसी हिदायत दें कि जिसके बाद कोई गुमराही ना हो। उनको आप दुआ मांगने का फ़न सिखाएं, दुआ मांगने का हुनर सिखाएं, आप उनको बताएं कि दुआ में कितनी लज्जत है। आप अल्लाह ताला से ऐसी दुआ करें, इंशाल्लाह अल्लाह ताला से पूरी उम्मीद है कि अल्लाह ताला रिस्पॉन्ड करेंगे इंशाल्लाह। जी आई अपलोडेड ज़ाहरा इंशाल्लाह। ठीक है जी, अगर मज़ीद कोई सवाल नहीं है, बिल्कुल इसके लिए भी दुआ मांगे। दुआ इज़ द सोल्यूशन ऑफ एवरी थिंग इन दिस वर्ल्ड। एक उस्ताद थे, उन्होंने हमें एक वाक्य सुनाया था कि किसी शेख को एक बंदे ने फ़ोन किया और उसने कहा कि मुझे आपका आधा घंटा चाहिए, मुझे सिर्फ आधा घंटा चाहिए आपका। तो शेख ने कहा ठीक है, मैं तुम्हें अपना आधा घंटा दे दूंगा, लेकिन तुम एक काम करो कि आधे घंटे में जो है वो तुम अल्लाह ताला को अपनी अपना मसला बताओ और उसके सामने रो और उससे दुआ मांगो और फिर मेरे पास आना। तो सुबहानअल्लाह, उसके बाद उस बंदे ने शेख को कहा कि नहीं, मुझे अब ज़रूरत नहीं है आपकी। क्यों? क्योंकि वो जो उसका मसला था वो अल्लाह ताला की कुर्ब से और अल्लाह ताला से कम्युनिकेशन या अल्लाह ताला से कनेक्शन स्टैब्लिश करने से ठीक हो गया। अब देखिए, जब ये बातें सुनाई जाती हैं तो उसका मतलब ये नहीं है कि इंसान को इंसान की ज़रूरत नहीं पड़ती या इंसान को जो है वो काउंसलिंग नहीं लेनी चाहिए या थेरेपी नहीं लेनी चाहिए या डॉक्टरों के पास नहीं जाना चाहिए। इस ये बताने का ये मकसद है कि आप असबाब ज़रूर इख्तियार करें, ठीक है, लेकिन अपना ट्रस्ट असबाब पे ना रखें। आप ऊँट को बांधे ज़रूर, लेकिन अपना ट्रस्ट रस्सी पे ना रखें, ट्रस्ट आप अल्लाह पे रखें कि अल्लाह इसका इसकी हिफाजत कबूल करेगा। मरियम, देखें दुआएं जो कबूल नहीं होती हैं ना, दुआ की तीन फॉर्म्स होती हैं। एक तो ये होती है कि आपकी दुआ में आपने जो मांगा आपको फ़ौरन मिल गया, एक ये होता है कि थोड़ा डिले होता है, और एक ये होती है कि दुआ आपको आखिरत में उसका रिवॉर्ड मिलता है। इसकी और थोड़ी सी और फॉर्म्स में भी ये बात आती है कि अल्लाह ताला एक फ़ौरन दे देते हैं, एक ये उससे बेहतर दे देते हैं या उसके नतीजे में कोई बला टल जाती है, और ये कि आखिरी फॉर्म इसकी ये है कि आपको आखिरत में उसका अजर मिलता है। तो आखिरत में जब हम अपनी वो दुआएं देखेंगे जो कबूल ना हुई होंगी, तो हम भी उधर जाके भी कहेंगे कि अल्लाह ताला काश कोई भी दुआ ना कबूल हुई होती। दूसरी ये कि एक बिलीफ सिस्टम भी होता है। अगर आप अल्लाह ताला से ये कहेंगे ना कि अल्लाह ताला मेरी तो कोई दुआ कबूल होती नहीं है, तो फिर ना आप उसी बिलीफ या उसी कन्फ्यूज माइंड के साइड के साथ दुआ करेंगे। अच्छा अल्लाह ताला, मैं आपसे कब से कह रही हूँ कि मुझे घर दे दें, आपने तो आज तक दिए नहीं है, तो अच्छा ठीक है अल्लाह ताला घर दे दें। फिर आपकी कैसी कन्फ्यूज दुआ निकलेगी? आप ये सोचें कि यूसुफ अलैहिस्सलाम याकूब अलैहिस्सलाम से 40 साल दूर रहे, 40 साल ना, प्लीज करेक्ट मी इफ आई एम रॉन्ग, लेकिन 40 साल तक दुआ मांगते रहे और उनकी दुआ कबूल हुई भी ना, हुई 40 साल के बाद भी। तो आप अपना बिलीफ सिस्टम ये रखें कि अल्लाह मेरी हर दुआ कबूल करता है, और एक फॉर्म में नहीं तो दूसरी फॉर्म में। मिसाल के तौर पे आप हम में से कोई कह रहा है अल्लाह ताला फलाने बंदे से मेरी शादी हो जाए, फलाने बंदे से मेरी शादी हो जाए, फलाने बंदे से मेरी शादी हो जाए, अगर उस बंदे से शादी नहीं हुई ना, तो इसका मतलब है कि उसमें खैर होगी, वो बंदा आपके लिए नहीं अच्छा होगा। या हम कहे जा रहे हैं कि अल्लाह ताला ये फलाना मैं कारोबार शुरू कर रहा हूँ, उसमें बरकत दे, इसमें खैर दे, मैंने परसेंटेज रखा, लेकिन नहीं हुआ। क्यों नहीं हुआ? क्योंकि उसमें खैर नहीं होगी आपके लिए। व्हेन इज माय नेक्स्ट सेक्शन? आई डोंट नो, अल्लाह ताला ने जब तौफीक दी इंशाल्लाह। ठीक है, बहुत अच्छी हदीस फातिमा ने शेयर की कि वो कह रही है कि अल्लाह ताला कहते हैं वेरीली योर लॉर्ड इज जेनरस एंड शाय, कि बेशक आप इतनी तेजी से जो है तर्जमा करना थोड़ा मुश्किल हो जाता है, कि अल्लाह ताला को इस बात से हया आती है कि अगर हम हाथ फैलाएं और उससे दुआ करें और वो हमें ना दे, ठीक है, तो वो किसी ना किसी फॉर्म में ये दुआ कबूल करता है, या अल्लाह तो सब जानता है, ये कहकर दुआ खत्म कर दे। देखिए, यही वो बात है कि आप किसी से मोहब्बत करते हैं ना, तो आप उसे ये नहीं कहते हाँ ठीक हो चलो सही है, आप उसे बात करते हैं, आप उसे कम्युनिकेशन स्टैब्लिश करते हैं, आप बात करने का बहाना ढूंढते हैं। तो इसी तरह अगर अल्लाह से मोहब्बत है या अल्लाह से मोहब्बत करना चाहते हैं या अल्लाह से कम्युनिकेशन या कनेक्शन स्टैब्लिश करना चाहते हैं, तो आपने क्या करना है, आपने बैठ के दुआ करनी है। और एक चीज़ है, अगर मुस्तकिल इस तरह के ख्याल आ रहे हैं तो अपनी कंपनी ज़रूर देख लें, क्योंकि अभी शायद पहले सेशन में मैंने कंपनी पर बात की थी کہ الحقنی بالصالحین جو ہم دعا کرتے ہیں. رسول اللہ صلی اللہ علیہ وسلم نے کبھی کہا تھا کہ المرء علی دین خلیلی, ہی کہ انسان اپنے دوست کے دین پر ہوتا ہے. تو آپ دیکھیں جب آپ یو ول بی سراؤنڈیڈ ود دا رائٹس پیپل, تو آپ کی ایمان کا لیول جو ہے وہ بہت ہائی ہوگا, آپ کا ایمان ایک بہت ہی ڈفرینٹ لیول پہ ہوگا. لیکن جب آپ ان لوگوں میں گھرے ہوتے ہیں نا جو جن کا اپنے ایمان کا کوئی حال نہیں ہوتا, تو پھر جو ہے اپنے ایمان کی حفاظت بھی مشکل. یا تو آپ وہ عمر رضی اللہ تعالیٰ عنہ والے ان کے کریکٹر کے قریب قریب ہوں کہ شیطان بھی آپ کو دیکھ کے رستہ بدل جاتا, شیطان بھی آپ کو دیکھ کے یعنی عمر رضی اللہ تعالیٰ عنہ کو دیکھ کے رستہ بدل لیتا تھا. یا تو آپ اتنے اسٹرانگ ولڈ ہوں یا نہیں ہیں, تو پھر دیکھیں سورہ کہف میں اللہ تعالیٰ رسول اللہ صلی اللہ علیہ وسلم کو کہہ رہے ہیں کہ ان لوگوں کے قریب رہو جو اللہ کا ذکر کرتے ہیں صبح شام. تو اگر آپ کی گرد و نواح میں ایسے لوگ نہیں ہیں تو اٹس انویٹیبل, بالکل ایسا ہوگا کہ ایمان کا لیول لو ہوگا. تو پھر آپ کیا کریں گے؟ آپ دعا کریں گے کہ اللہ تعالیٰ صالحین میں یا میرے دوستوں میں سے وہ لوگ جو دین کے معاملے میں اچھے ہیں ایسے دوست مجھے عطا کر, مجھے صالحین میں اٹھنا بیٹھنا نصیب فرما, تو انشاءاللہ سے بہت افاقہ ہوگا. کوئی اور سوال ہے یا اب ہم وائنڈ اپ کریں؟ میں بالکل بھی نہیں چاہتی کہ میں آپ کا کوئی سوال چھوڑ کے چلی جاؤں. سو لیٹ می نو, پلیز فیل فری ٹو آسک اف یو ہیو اینی کوشچن, ادر وائز آئی وائنڈ اٹ اپ ان شاء اللہ. ٹھیک ہے, کوئی سوال نہیں ہے تو ان شاء اللہ تعالیٰ ہمیں اور آپ کو توفیق دے کہ ہم آنے والی 10-12 راتیں جو ہمارے پاس رہ گئی ہیں اس میں اللہ تعالیٰ کے حضور کھڑے ہو کے اور اللہ تعالیٰ کو خوب پیار سے محبت سے رو کے اللہ تعالیٰ کو منا لیں اور اللہ تعالیٰ سے دوستی کر لیں اور اللہ تعالیٰ کی محبت کے حقدار ہو جائیں انشاءاللہ. تو جو کچھ پڑھا سنا اس میں جو بھی خیر تھی وہ خالصتاً اللہ تعالیٰ کی طرف سے تھی, اور جو بھی کمی بیشی یا زبان کی لڑکھڑاہٹ یا حدیث یا قرآن کے الفاظ میں اگر کوئی کمی بیشی رہ گئی ہو تو وہ یا میری طرف سے تھی یا شیطان کی طرف سے تھی, اللہ تعالیٰ مجھے اس کے لیے معاف کرے. انشاءاللہ سی یو آفٹر عید. سبحانک اللہم وبحمدک, نشہد ان لا الہ الا انت, نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ تعالیٰ وبرکاتہ.